مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم سامعین، پروگرام ہے آج کا ہمارا راؤنڈ ٹیبل، جو کہ ایک روزانہ کا پروگرام ہے، لیکن موضوعات مختلف ہوتے ہیں، اور شہناز عزیز حاضر ہے آج کے پروگرام کے ساتھ، ہماری پروڈیوسر سعدیہ اسد ہیں۔ مہمانوں کا تعارف اس سے پہلے کہ میں آپ سے کراؤں، پہلے آپ کا موضوع بتا دوں۔ جیسا کہ میں نے ابھی کہا کہ ہر دن ہم یہ پروگرام کرتے ہیں، موضوعات مختلف ہوتے ہیں، تو ظاہر ہے میں کئی بار اپنے مختلف پروگراموں میں یہ کہتی ہوں کہ ایک اینکر کے لیے یا میزبان کے لیے ان تمام امور میں ماہر ہونا ممکن نہیں ہے، لیکن ایک عام سننے والے کے دل میں یا ایک عام شہری کے ذہن میں جو سوالات ہوتے ہیں، ہم یہ کوشش کرتے ہیں کہ ان کی نمائندگی کر سکیں، اور اسی لیے ہم ایسے ماہرین کو زحمت دیتے ہیں جن کو مکمل عبور حاصل ہو۔ خوش قسمتی سے آج ایک ایسے ہی ماہر ہمارے ساتھ ہیں، میں اور لوگوں کا بھی تعارف کراؤں گی، لیکن پہلے ان کا۔ عمر گررو صاحب جو ہیں ایک ممتاز صحافی ہیں، اور پاکستان کے مختلف موقر اخباروں میں فری لانسر کی حیثیت سے بھی لکھتے ہیں، لیکن اس کے علاوہ ڈیلی ٹائم سے وابستہ ہیں، اور ایک طرح سے ان کو گرو کہا جا سکتا ہے ماحولیات کا، کیونکہ ان کا مطالعہ اس پہ بہت زیادہ ہے۔ بین الاقوامی کانفرنسز میں یہ متعدد شرکت کر چکے ہیں، اور فوکس ان کا پاکستان ہے، پاکستان میں کا ماحولیات یا کلائمیٹ چینجز جو ہیں۔ تو عمر گررو صاحب، آپ کو آواز آ رہی ہے میری؟
جی شناز صاحب،
بہت شکریہ۔ پہلے تو میں آپ کا ادا کروں گی پروگرام میں آنے کے لیے، اور ہم اپنے باقی جو گیسٹ ہیں ان کو لیں گے تھوڑی دیر میں، لیکن میں سب سے پہلے یہ چاہوں گی کہ آپ ہمیں یہ بتائیں، آپ کیا اتنا دنیا بھر میں آپ جاتے ہیں، اور ظاہر ہے ان تمام کانفرنسز میں مندوب کی حیثیت سے پاکستان کے سرکاری عہدیدار بھی مدعو ہوتے ہوں گے، آپ کی ان سے بھی ملاقات پاکستان میں اور پاکستان سے باہر ہوتی ہوگی، تو مجھے یہ بتائیے کہ یہ جو اس وقت ایک پورا بین الاقوامی تشویش ہے کلائمیٹ چینجز پر، تو اس میں پاکستان کہاں فٹ ہوتا ہے، آ کر پاکستان کے کیا کس درجے پر ہے پاکستان؟
دیکھیں، بہت شکریہ شہناز صاحبہ، آپ نے مجھے مدعو کیا اتنے امپورٹنٹ ٹاپک پہ بات کرنے کے لیے۔ ریسنٹلی جو جرمن گلوبل واچ گروپ جو ہے، انہوں نے پاکستان کو ان ممالک کی لسٹ میں شامل کیا ہے جو ورسٹ وکٹم ہیں، کہ بہت زیادہ جو بھگت رہے ہیں موسمی تغیرات، موسمی اثرات کی وجہ سے، تو پاکستان کو اس لسٹ میں 8th نمبر پر رکھا گیا ہے۔ یہ 20 سال کا جو ڈیٹا تھا، 1998 سے 2017 تک، جو مختلف قسم کے جو ویدر ایونٹس ہوئے ہیں، جو موسم کے حوالے سے جو واقعات رونما ہوئے تھے، ان میں سے سب سے زیادہ جو تھا وہ گرمائش تھی، کہ پاکستان ان خطوں میں شامل ہے جہاں پر بہت زیادہ گرمائش جو ہے وہ بڑھ رہی ہے۔ تو اس وقت ہم 8th نمبر پر ہیں، مگر اس وقت ہم دنیا میں دوسرے نمبر پر، کلائمیٹ چینج کی وجہ سے سب سے زیادہ نقصان جو ہے وہ ہوا ہے
جی۔
تو یہ اسٹیٹس ہے اس وقت ہمارا پاکستان کا دنیا کے اندر۔
تو عمر صاحب، جیسے کہ آپ نے کہا کہ نقصان سب سے زیادہ ہوا، تو اس کی کیا وجہ ہے کہ پاکستان میں حکومت کی سطح پر کوئی ایسی حکمت عملی نہیں اپنائی گئی، اور یا یہ کہ عام آدمی کو آگاہی نہیں ہے، کیا وجہ ہے پاکستان کو دوسرے نمبر پر سب سے زیادہ نقصان پہنچنے کی؟
ایک تو یہ ہے کہ ایک جیوگرافیکلی ہمارا ایک جگہ پہ جو ہماری جو لوکیشن ہے، ہم جہاں پر ہیں وہاں پر کیونکہ کلائمیٹ چینج کی وجہ سے کچھ ایکسٹریم ویدر ایونٹ، جن کو کہیں کہ شدید موسمی اثرات جو رونما ہوئے، جیسے کہ 2010 میں فلڈز آئے پاکستان میں، اور کئی کھڑی فصلیں، روڈ اور کئی عمارتیں اور کئی چیزیں وہ بہا کر لے گیا۔ اس کے بعد گلیشیئر لیک آؤٹ پر فلڈز ہو رہے ہیں ہمارے گلگت بلتستان ریجن میں، اس کے بعد صدرن پنجاب میں پانی کی کمی کی وجہ سے ایگریکلچر شرنک ہو رہی ہے، پھر تھرڈ ڈیزرٹ میں ہم نے دیکھا کہ مسلسل وہاں پر قحط سالی ہے اور بچے مرتے ہیں، اسی طرح صدرن پورا بلوچستان جو ہے وہ ورسٹ افیکٹڈ ہے پانی کی کمی کی وجہ سے، اور اس سال مئی میں ہم نے دیکھا کہ وہاں پر اچانک سے کلائمیٹ چینج ہی کی وجہ سے اتنی بارشیں ہوئی کہ وہاں فلڈز آ گئے۔ تو اس طرح کے یہ سارے جو امپیکٹ ہیں، پھر سی لیول رائز ہے، پھر इंडस डेल्टा जो है वो हमारा खत्म हो गया है और वहां पर सी इंट्रूजन जो हो रहा है समुद्री कटाव की वजह से जमीन बुर्द हो रही है हमारी, समंदर बुर्द हो रही है। तो ये सारे इम्पैक्ट थे और उसमें भी कराची जैसे शहर में पिछले 4-5 सालों से हर साल मुसलसल हीट वेव आती है और इसकी वजह से भी हमें कौमी तौर पर नुकसान होता है। मगर हुकूमतों की अपनी प्रायोरिटीज होंगी, जैसे हमारी नई हुकूमत जो आई है इमरान खान साहब की बिलियन या
आपकी आवाज कट रही है थोड़ी सी गुरु साहब। हेलो
जी जी आपको आवाज आ
जी
रही है?
जी अब ठीक है, बीच में थोड़ी सी कट गई थी।
जी, तो ये है कि हुकूमतें उनकी अपनी प्रायोरिटीज है हमारे यहाँ, क्योंकि जो पॉलिटिकल उसका अपलिफ्टमेंट जितना है वो इतना बूस्ट करते हैं कि हम हर वक्त, हमारी जो नेशनल मीडिया है, हमने एक एनवायरमेंटल ग्रुप है हमारा जर्नलिस्ट का पाकिस्तान के अंदर, हमने एक सर्वे किया था कि 86% जो टोटल कवरेज है पाकिस्तानी मीडिया की वो सिर्फ 3 सब्जेक्ट्स को जाती है, क्राइम, पॉलिटिक्स और कोर्ट रिपोर्टिंग को, और ये एनवायरमेंट और हेल्थ और एजुकेशन जैसे अहम वाक्यात की रिपोर्टिंग नहीं की जाती। तो जब मीडिया नहीं करती तो फिर ये प्रायोरिटी भी नहीं बनती हुक्मरान या हुकूमत या मुख्तलिफ एडमिनिस्ट्रेशन के लिए।
तो इस एक सवाल मैं, मुझे अभी आपकी इस बात से ज़हन आया, लेकिन पहले मैं अपने सुनने वालों को बता दूं कि हमारी खुशकिस्मती है कि हमारे साथ एक ऐसे माहिर मौजूद हैं जो कि उनका ग्रास रूट लेवल पर भी उनको बहुत आगे ही है मुख्तलिफ इलाकों से। अगर मुझे सही पता है तो आपका ताल्लुक थर से है ना, थरपारकर से?
जी, मेरा ताल्लुक थरपारकर।
तो इससे आप अंदाजा कर सकते हैं कि थर के रहने वाले जो हैं वो मौसमी तगैयरात से भी गुजरते हैं, वहां पे जिस तरह नकल मकानी होती है, खुशकसारी, कहत, इन तमाम चीजों के बारे में, और क्योंकि हमारे बहुत से सुनने वाले वहां से हमें फोन करते हैं, तो मैं चाहूंगी कि आप हमें टेलीफोन करें हमारे टोल फ्री नंबर पर। आप नंबर नोट कर लीजिए।
अब हम शामिल करेंगे आपकी कॉल्स इस प्रोग्राम में। हमारी फोन लाइंस खुली हैं, डायल कीजिए हमारा टोल फ्री नंबर 0800-777-8789। तो फिर कॉल कीजिए और बन जाइए हमारे इस प्रोग्राम का हिस्सा।
मैं आपको एक दाद देना चाहूंगी, आपकी और तो बहुत सारी बातें जो हैं वो हैं अपनी जगह। एक तो इतना वसी जो एक माहौलियात है वो खुद अब एक दुनिया है, लेकिन मैं डॉन में आपका एक आर्टिकल देख रही थी ग्लोबल वार्मिंग पर, जो था विशिंग फॉर अ कूल समर, उसमें जो फोटो थी, मतलब आप यकीन करें, मतलब एक बहुत कम ऐसा होता है कि आपको नजर आ जाए बगैर आग लगे कि एक शहर किस तरह जल रहा है। बहुत खूबसूरत तस्वीर है और आपने ही वो फोटो खींची है। तो ये जो शहर जो ऐसा नहीं था, क्योंकि मेरा भी ताल्लुक शहर से है तो मैं ये कह सकती हूँ कि आहिस्ता आहिस्ता बिल्कुल ये कंक्रीट का जंगल बन गया है जहाँ ना तो कोई पार्क है, ना घास, ना पत्ता, कुछ भी नहीं। तो क्या आपको लगता है कि कभी ये शहर सुधर सकता है? कोई ऐसी सूरत है कि इस शहर को दोबारा जिंदा किया जा सके?
जो क्लाइमेट चेंज है और उसकी वजह से पाकिस्तान के जो मेजर इकोलॉजिकल रीजन है, जैसे सहराए थर है या वाइट डेजर्ट है या सदरन पंजाब है या बलोचिस्तान है, क्योंकि वो क्लाइमेट चेंज की वजह से मुतासिर हो रहे हैं, तो एक बड़ी तादाद में पाकिस्तान के अंदर क्लाइमेट माइग्रेशन हो रही है, यानी कि मौसमी तब्दीली की वजह से लोग जो हैं वो महाजरीन बन रहे हैं, मौसमियाती महाजरीन, तो वो वहां से हिजरत करते हैं। और क्योंकि बड़े शहर जो है वहां पर ज्यादा फैसिलिटीज होती हैं, तो एक बड़ा इन्फ्लेक्स है, लोगों का एक रुख है जो है बहुत बड़े लोगों की तादाद में वो कराची की तरफ आ रहे हैं। जब कराची शहर इस तेजी से बढ़ रहा है, यहाँ पर जो रियल एस्टेट है, बिल्डिंग है, जमीन है, घर है, प्लॉट है, उसकी कीमतें बहुत हो गई हैं और लोग तवातर से आ रहे हैं यहाँ पर। इसकी वजह से ये हुआ है कि हमारा जो बिल्डिंग का आर्किटेक्ट बनाने का जो तरीका है वो इस तरह बन गया है कि उसमें हमने मौसमियाती गर्माइश को, सर्दी को मद्देनजर नहीं रखा। शहर कॉन्क्रीट जो है, सीमेंट हुआ है हर जगह पे, आपको कोई खाली जगह नहीं रहती। तो जब तपिश होती है तो उससे जो है ना वो सारे सीमेंट से गर्मी दोबारा वापस आ रही होती है। हमें खाली जगहें चाहिए जहाँ पर वो गर्मी जो है वो जज़्ब हो जाए जमीन के अंदर और इस तरह की ना हो। तो कराची में एक तो ट्रैफिक बहुत ज्यादा है, फिर हमारी बिल्डिंग का स्ट्रक्चर इस तरह का है, फिर हमारे जो है वो आबादी बढ़ गई है और हर जगह पर सीमेंट है, तो इस वजह से कराची के अंदर हीट आइलैंड्स, जिसको कहें कि गर्मी के जजायर से बन गए हैं, जो कि इन सारे इमारतों, गाड़ियों और इन पूरे सीमेंट से निकलकर शहर के ऊपर एक गर्मी का पगोला सा बना हुआ है। और उस वजह से कराची में आपने देखा कि अब मुसलसल जो है वो हर साल पेश आ रही है, जिसकी वजह से जो पहले भी सरकारी तौर पर 1200 जो पहली बड़ी हीट वेव आई थी, 1200 अमवात था, मगर फैसल تھا کہ 7,000 کے قریب باڈی صرف ان کو ملی.
بالکل,
یہ جو چیزیں ہیں ان کو ہمیں ابھی سیریس لینا پڑے گا.
تو آپ نے یہ جو آئی لینڈ افیکٹ کہا ہے, یہ آپ نے اسی جو ایک مرغولہ سے ایک پوری ایک دھوئیں کا بگولا ہمیں نظر آتا ہے اس کو آپ نے کہا ہے کہ یہ ہے گرمی کا.
یعنی گرمی کا, جیسے آپ دیکھیں نا اگر ٹریفک ایک سگنل پر کھڑی ہے یا ٹریفک جام ہے اور گاڑیوں کے انجن کھلے ہوئے ہیں تو اس سے ایک گرمائش نکل رہی ہے. اگر 1,000 گاڑیاں یا 2,000 گاڑیاں ایک گھنٹے تک کسی ٹریفک جام میں یا سگنل پر ایک منٹ دو چار منٹ کی, تو اس کے اندر سے جو کھلے ہوئے انجن ہیں ان کے اندر سے جو گرمائش ہے وہ ایک بگولے کی صورت میں جاتی ہے. اور آپ اندازہ کریں کراچی میں اگر 2,000 بھی سگنل ہیں اور 2,000 اس طرح کے بگولے اگر نکل رہے ہیں تو وہ ایک ٹریپ سی ہو گئی ہے, پھنس گئی ہے شہر کے اندر وہ گرمائش جو نکل نہیں پا رہی ہے. پھر اس کے اندر جب بھی کوئی گرمی کا ایک نیا سسٹم آتا ہے تو یہ گرمی ڈبل ہو جاتی ہے. یعنی کراچی میں 42 یعنی 40 یا 42 پر ہی اموات ہونا شروع ہو جاتی ہے کیونکہ گرمی کے جو آئلینڈ ہیں وہ آلریڈی پہلے سے وہاں موجود ہیں.
اچھا, آپ نے جو بات کی, کیونکہ تھوڑی سی مجھے اگر آپ آسان لفظوں میں اس کو سمجھائیں کہ آپ نے کہا کہ پاکستان میں کراچی میں جگہ نہیں ملتی, جب گرمی کی ویو آتی ہے تو اس کو جگہ نہیں ملتی جذب ہونے کی. تو اب یہ ساری کنسٹرکشن تو آلریڈی ہو چکی پاکستان, جس طرح کراچی بالکل بھرا ہوا ہے تعمیرات سے, تو اس کا مطلب ہے کہ کوئی راہ نہیں ہے باقی.
دیکھیں کراچی ابھی کو آپ اس طرح ہی دم جو ہے بالکل اچانک سے ختم نہیں کر سکتے. جو میرا کہنے کا مطلب ہے کہ پاکستان کے سارے جو ایکولوجیکل ریجن تھے جیسے تھر ہے یا دیگر ہیں, اگر وہاں پر کلائمیٹ چینج کی وجہ سے اثرات ہو رہے ہیں تو وہاں پر اگر ہم نے کچھ نہیں کیا تو لوگ جو ہیں اپنے زندگی کے لیے کراچی آ رہے ہیں. پہلے تو ہمیں وہ لوگوں کا جو انخلا ہو رہا ہے ان کو روکنا پڑے گا. اس کے بعد ہمیں ایک اربن پلاننگ جو ہے وہ کرنی پڑے گی. اس میں درخت لگانا ایک چیز ہو سکتی ہے اور کچھ جگہیں خالی رکھنا جیسے مزار قائد ہے یا جس طرح کے کوئی پارکس بنے ہوئے ہیں, یہ پارک کی تعداد بڑھانی ہوگی. کچی آبادیوں کو ہمیں کہیں ایڈجسٹ کر کے وہ جگہ خالی رکھنی ہوگی تاکہ کراچی کے اندر ہمیں جو ہے وہ ہیٹ آئلینڈ بننے والا عمل جو ہے اس کو روکا جا سکے مستقل بنیادوں پر. تو یہ ساری چیزیں جو ہیں وہ اپنی جگہ پر کرنی پڑے گی.
اچھا اچھا, ہم دو کالرز ہمارے ساتھ ہیں, نجمہ نوشاہی اور ساجد صاحب. نجمہ نوشاہی فیصل آباد سے اور میاں والی سے ساجد صاحب. میں چاہتی ہوں کہ ہم ان کے سوال لے لیں اور میں اپنے کالر سے درخواست کروں گی کہ اگر آپ مختصر رکھیں اور سوال پر ہی مرکوز کریں تاکہ ہم بہت سارے لوگوں کو لے سکیں. تو جی نجمہ, السلام علیکم.
السلام علیکم.
جی وعلیکم السلام. آپ کے پیچھے بڑا شور ہے نجمہ, آپ کے پیچھے ذرا سا گھروں نے خاموش.
جی ہاں دراصل میرے داماد آج ہی تشریف لائے ہیں.
جی تو ذرا ان سے کہیں دو منٹ اگر وہ خاموش ہیں. جی
ہاں, اچھا بات یہ ہے کہ میں سب سے پہلے تو یہ پوچھنا چاہ رہی تھی کہ جتنا مرضی ماحول خراب ہو سب سے پہلے انہوں نے کیا انتظام کیا ہے کہ اویئرنیس دی جائے عوام کو
جی
ماحول کے نقصانات کیا ہیں خراب کے اور اس کو کیسے ٹھیک کیا جا سکتا ہے, اس کی اویئرنیس عوام کو دینے کا انہوں نے کیا بندوبست.
ٹھیک ہے, اچھا میں تھوڑا سا میں بلکہ گرو صاحب بھی بتا سکیں گے, لیکن جیسا کہ انہوں نے کہا کہ میڈیا کا بنیادی طور پہ فرض ہے آگہی دینا اور یہ بات صحیح بھی ہے, تو گرو صاحب آپ کچھ کہیں گے اس بارے میں؟
دیکھیں میں کوئی گورنمنٹ آفیشلی میں جرنلسٹ ہوں اور اس کو میں کور کر رہا ہوتا ہوں. پاکستانی میڈیا کا سب سے بڑا مسئلہ یہ ہے کہ ان کو لگتا ہے کہ جو پولیٹیکل اور کرائم کی اسٹوریز ہیں ٹی آر پی یعنی کہ لوگ اس کو زیادہ دیکھتے ہیں جو ان کو لگتا ہے, مگر آپ اندازہ کریں جو باتیں ہم کر رہے ہیں اس پر اگر وہ پروگرام کرے تو کیا لوگ نہیں دیکھیں گے؟
بالکل,
اویئرنیس بالکل بڑھانی چاہیے.
بالکل. اچھا اور ساجد صاحب, میاں والی سے آپ کا کیا سوال ہے؟
اچھا میڈم, میرا سوال یہ ہے آپ کے مہمان سے کہ یہ اس دفعہ گرمی کم ہوگی یا زیادہ؟ اس دفعہ تو درخت بھی کافی لگائے ہیں.
بالکل, یعنی 2019 میں گرمی کی اب شروع موسم تو ہو ہی چکا ہے. جی گرور صاحب, آپ بلکہ جس کانفرنس میں گئے تھے اس پہ بات ضرور ہوئی ہوگی, تو کچھ بتائیے ہمیں.
دیکھیں یہ تو دیکھیں یہ کوئی گرمی اچانک سے نہیں آئی ہے, یہ ساری دنیا میں جو ہم نے گرین ہاؤس گیسز ہوا میں چھوڑی ہیں تو اس کی وجہ سے اب یہ تو تواتر سے آتی رہیں گی اور ہر سال آئیں گی, بلکہ اس میں شدت آئے گی. اسی وجہ سے پیرس ایگریمنٹ ہوا تھا اور دنیا بھر کو کہا گیا تھا کہ وہ اپنے جو گیسوں کا اخراج ہے ان کو کم کریں, 2 ڈگری سینٹی گریڈ 2030 تک ہم نے اس کو کم کرنا ہے, یہ طے ہوا تھا. اسی سلسلے میں ساری دنیا میں ارینجمنٹس بھی ہو رہے ہیں, مگر یہ نہیں لگتا کہ 1-2-4 سالوں میں یہ گرمی کوئی کم ہو جائے گی. میرا ذاتی خیال ہے کہ یہ بڑھتی جائیں گی.
اچھا تیسرے کالر ہیں کشمیر سے عبد الحمید صاحب. جی عبد الحمید صاحب.
السلام علیکم.
وعلیکم السلام عبد الحمید صاحب, کیا سوال ہے آپ کا؟ عبد الحمید صاحب, میرا خیال ہے کہ ان کی آواز ہمیں نہیں آ رہی ہے سادیہ, تو ان کو ہم دوبارہ لے لیتے ہیں. لیکن آپ کی آواز نہیں آ رہی, تو آپ فون بند کیجیے گا, سادیہ آپ کو دوبارہ فون کر لیتی ہیں. آپ ان کو اپنا نمبر لکھوا دیجیے. اچھا میں یہاں پہ یہ پوچھوں گی, انہوں نے جو سوال آپ سے پوچھا تھا کہ 2019 میں گرمی کی جو صورتحال ہے, تو جیسے کہ آپ اس کانفرنس میں گئے تو ظاہر ہے کہ اس میں جو نئی حکومت ہے اس کے عہدیدار بھی ہوں گے, تو ان کا کیا انہوں نے کچھ طے کیا ہے کہ کیا کام کیا جائے گا؟ مطلب ایک کانکریٹ کام, یہ نہیں کہ ایک درخت لگانے کی مہم شروع ہو گئی, لیکن یہ کہ سچ مچ جیسے کہ آپ نے کہا کہ نقل مکانی جو ہوتی ہے اسے روکنے کے لیے ضروری ہے کہ پہلے ان علاقوں کی صورتحال بہتر بنائی جائے جہاں سے لوگ نکل کے بڑے شہروں کی طرف آ رہے ہیں. تو
دیکھیں یہ جو کانفرنس آف پارٹیز کوپ جو ہوئی تھی 24 پولینڈ میں, اس میں یہ بات طے ہوئی تھی. ہمارے جو کلائمیٹ چینج منسٹر ہیں ملک امین اسلم صاحب, وہ بھی وہاں پر تھے. تو دنیا بھر میں یہ ہوتا ہے کہ جو ڈیولپنگ کنٹریز ہیں, جو ترقی پذیر ممالک ہیں, وہ ترقی یافتہ ممالک سے کہتے ہیں کہ کیونکہ آپ نے کئی صدیاں پہلے کوئلہ اور دیگر چیزیں نکالی اور ترقی کے لیے وہ یوز کی اور پاور بنایا, بجلی بنائی, مگر اس کے بعد جو کلائمیٹ چینج ہوا ہے تو اس کے اثرات ہم پر ہیں, تو آپ نے ہمیں پیسے دینے ہیں جو پیرس اگریمنٹ میں طے ہیں. تو ملک امین اسلم صاحب نے اس کو بہت بہتر طریقے سے وہاں کیس کو پیش کیا تھا, اور انہوں نے ایک ڈیمانڈ بھی کی تھی, مجھے ابھی ایگزیکٹ یاد نہیں ہے, مگر وہ بلین ڈالرز ہیں کہ وہ ترقی یافتہ ممالک ہمیں دیں تاکہ ہم یہاں پر جو ہے کلائمیٹ چینج کی جو اڈاپٹیشن ہے اس پر ہم کام کر سکیں کہ اس اثر کو کس طرح ہم نمٹ سکیں اور لوگوں کو اس کے بارے میں. تو یہ کچھ تو ہو رہا ہے, مگر اس پر ابھی ہمیں گراس روٹ لیول سے لے کر ایک تو اویئرنیس ہو اور گورنمنٹ خود کرے, تو یہ ہمیں کچھ کرنا پڑے گا.
اچھا گرور صاحب, ہمارے ساتھ دو مہمان اور ہیں اس وقت. ایک تو شہزاد قریشی صاحب ہیں, کراچی سے ہیں یہ, اور مسلم رضا صاحب, یہ بھی کراچی سے ہیں. ان کو ہم ماحولیات کے ایکٹیوسٹ کہہ سکتے ہیں کیونکہ یہ اپنی سرکاری کسی حیثیت میں نہیں, بلکہ جیسے کہ آپ نے پہلے بات کی, میں اس سے اتفاق کرتی ہوں کہ کوئی ایک حل نہیں ہے اس مسئلے کا, لیکن اس کا ایک حل بہرحال ایک حصہ جو سولوشن کا ہے وہ یہ ہے کہ درخت لگائے جائیں, کچھ سبزہ ہو, کچھ پانی جو کٹاؤ ہو رہا ہے اس کو کم کیا جائے. تو شہزاد قریشی صاحب نے بھی سلسلے میں کام کیا اور مسلم رضا صاحب نے بھی, اور کمیونٹی کو اویئر بنانے کے لیے خاص طور پہ کام کر رہے ہیں. اور میں آپ دونوں سے تعارف کرا دوں, آپ لوگ ضرور جانتے ہوں گے عمر صاحب کو جو کہ ماحولیات کے ایک ماہر ہیں اور ایک عرصے سے کام کر رہے ہیں. تو شہزاد صاحب, میں کیونکہ مجھے اس لیے اٹریکٹ کرتا ہے آپ کا کام ایک ایکٹیوسٹ کی حیثیت سے, کیونکہ مجھے وہ زیادہ سمجھ میں آتا ہے ایک عام شخص کی حیثیت سے. میں اس کو جانتی ہوں کہ جب درخت لگتے ہیں تو بہرحال کچھ نہ کچھ اثر تو ہوتا ہے, لیکن پھر ہم اس کے بعد عمر صاحب سے پوچھیں گے, عمر گرورو صاحب سے, کہ وہ اس بارے میں کیا کہتے ہیں. لیکن آپ تھوڑا سا ہمیں بتائیے کہ آپ کا جو کام ہے اربن فارسٹ کا وہ کیا ہے.
السلام علیکم.
جی وعلیکم السلام.
بہت شکریہ جنم دینے کا. دوسرا, ہم نے جو کام شروع کیا تھا وہ ایک ایسی تکنیک تھی, ہر آدمی ماحولیات کے اوپر ایکچولی بات کرتا ہے اور ظاہر ہمیں ہم سب بہت پریشان ہیں, اس کے لیے کوئی عملی ترکیب ایکچولی نظر نہیں آ رہی تھی. اور اتفاق ایسا ہوا کہ 3 سال پہلے ہی ایک ہمیں ایک جاپنیز میتھڈ ہے جس کو ہم نے دیکھا اور اس کا ایک ٹرائل کیا ہم نے 3 سال پہلے, یہی سوچتے ہوئے کہ کوئی چیز آن گراؤنڈ ہونی چاہیے, لوگ کیا کریں, مطلب ہر آدمی پریشان رہتا ہے. تو اس کو ہم نے امپلیمنٹ کیا اور ماشاءاللہ 3 سال میں اس کے بڑے اچھے اور بڑے تیز ریزلٹ ہمیں ملے. ہم فارسٹ اگا سکتے ہیں چھوٹی سی چھوٹی جگہ میں, اور وہ 3 سال کے اندر ایک قدرتی جنگل کی شکل اختیار کر لیتا ہے صرف مقامی اور نیٹو اسپیشیز کے ساتھ, جس میں کسی قسم کا کوئی کیمیکل فرٹیلائزر اور کسی قسم کی کوئی اور باہر سے کوئی چیز نہیں ڈالی جاتی.
تو یعنی چھوٹی سے چھوٹی جگہ, کتنی چھوٹی جگہ سے شروع ہو سکتا ہے؟
ہم 100 اسکوائر میٹر کی جگہ پہ بھی, یعنی 10x10 میٹر کی جگہ میں بھی ایک جنگل کھڑا کر سکتے ہیں جو 3 سال میں انڈیپینڈنٹ ہو جاتا ہے, خود مختار ہو جاتا ہے, اپنا کھانا اور پانی پھر خود بناتا ہے وہ.
اچھا اچھا تو یہی سوال میں مسلم رضا صاحب آپ سے پوچھنا چاہوں گی. آپ ایک تو پہلے شکریہ آپ دونوں کا پروگرام میں شامل ہونے کے لیے. تو آپ تھوڑا سا بتائیے اپنے کام کے بارے میں. آپ کے لیے ایک دلچسپ بات یہ ہے کہ آپ بہت سارے شعبوں میں, پہلے تو آپ نے موسیقی کا ایک اسکول بھی ایک ادارہ بنا رکھا تھا سرگم کے نام سے, تو وہاں سے پھر ماحولیات کی جانب جو آپ آئے شجرکاری کی طرف اور جنگل اگانے کی طرف, یہ کیسے ہوا؟
دیکھیں میں تھوڑا سا آپ کو اپنا تعارف اس طرح کراؤں کہ میں تقریباً 22 سال پہلے میں نے ایک اکیڈمی کا قیام کیا جو سرگم کے نام سے, جس میں بچوں کو کیٹر کرتا تھا, چھوٹے بچوں کو, اس میں ان کی تمام ہیلدی ایکٹیویٹیز کیٹر کرتا تھا. اس میں سوئمنگ ہوتی تھی بچوں کو, پینٹنگ ہوتی تھی. اسی کے ساتھ میں نے ایٹ دا سیم ٹائم میں نے ایک تھیٹر کمپنی کا بھی انعقاد کیا.
اچھا.
اور اس تھیٹر کمپنی میں کیا ہوتا تھا کہ وہ میسکوٹس ہوتے تھے جس میں پرفارم کرتے تھے, اور تھرو دیٹ تھیٹر کمپنی میں نے انوائرمنٹ کو فوکس کیا, کیونکہ شروع سے ایک شوق اندر سے ایک عرض ہوتی انسان کی کہ مجھے اس کا شوق ہمیشہ سے رہا ہے کہ گرینری سے محبت رہی ہے, پلانٹیشن کی طرف میں ہمیشہ راغب رہا ہوں. اور جب میں نے دیکھا کہ ہمارے ملک میں جو بڑے لوگ ان کو بعض اوقات سمجھانا ذرا مشکل اس لیے ہو جاتا ہے کہ وہ کافی میچیور ہو چکے ہوتے ہیں, اور گراس روٹ لیول سے جو بچے ہوتے ہیں وہ بڑے فرٹائل ہوتے ہیں, ان کے ٹرانسمیٹرز بڑے اوپن ہوتے ہیں, اور آپ جو ان پٹ ان کو دیتے ہیں وہ بہت جلدی کو گریسپ کر لیتے ہیں. تو اس کے بعد اسی وہ تقریباً اس کا بھی سمجھنے کی ایرا رہا, 10 سے 12 سال میں نے تھیٹر کافی کیا, اور اس میں میرے تمام, آج ہی میں اپنے تھیٹر کو جب بیچتا ہوں تو اس میں تمام چیزیں جو ہیں وہ انوائرمنٹ فرینڈلی میں نظر آتی ہیں.
اچھا.
اور میں نے اس وقت بھی کوئی کھیل تماشا نہیں کیا, بلکہ ایک تھیم اورینٹیڈ, ایک میسج اورینٹیڈ چیز دینے کی کوشش کی, اور اس سے یہ ضرور ہوا کہ لوگوں میں گلاس میں نیچرلی جو اسکولوں میں کرتا تھا یہ پروگرام جا کر, اور ڈفرینٹ جواب اگر یعنی پرائیویٹ گیدرنگ سے جب میں کرتا تھا تو اس میں بھی کوشش میری ہوتی تھی کہ ان تمام چیزوں کے بارے میں اویئرنیس کریٹ کی جائے.
درست.
تو جہاں تک ہمارے ملک کا تعلق ہے,
نہیں مگر آپ تھوڑا سا مجھے وہ بتائیے جو آپ نے ایک چھت, نہیں چھت پہ جو آپ نے ایک روف گارڈن کا تصور جو ہے آپ کا.
ہاں دیکھیں اس میں دیکھیں ہوا کہ اب اس وقت جو ہے پوری دنیا میں جو گروتھ ہے وہ اب ہوریزونٹل گروتھ کم ہو گئی, اب ورٹیکل گروتھ شروع ہو گئی ہے. اب چونکہ ایک زمانہ تھا کہ لوگ بڑے بڑے گھر ہوا کرتے تھے, ان میں درخت بھی ہوا کرتے تھے, اس میں ہر چیز ہوتی تھی, لیکن جب اب یہ چونکہ پاپولیشن بڑھ رہی ہے خاص طور پر اربن ایریاز میں, تو ورٹیکل گروتھ ہو رہی ہے. اب چونکہ ورٹیکل جب گروتھ ہوتی ہے تو اس سے پہلے وہاں پہ کوئی پرانا گھر ضرور ہوتا ہے, اور جب اس گھر کو ڈیمولش کیا جاتا ہے تو اس میں 10 سے 12 درختوں کا خون شامل ہوتا ہے اس کی بنیادوں پہ. تو اس کے بعد جب اس پہ ایک نئی بلڈنگ اریکٹ ہوتی ہے, کوئی ملٹی اسٹوری بلڈنگ بنتی ہے, تو نیچرلی وہ گرینری جو ہمیں اس سے پہلے جو ہمیں میسر تھی وہ گرینری ختم ہو جاتی ہے. تو اس کو میں نے فوکس ہوئے
اس لیے آپ نے, اچھا میں تھوڑا سا اس لیے ابھی آپ کا تھوڑا سا مختصر اس لیے کروں گی, لیکن ہم کنٹینیو رکھیں گے اس کو. لیکن ہمارے جو امر گرو صاحب ہیں وہ ان کو جانا ہے کسی اور پروگرام میں, تو میں ان سے یہاں پہ یہ سوال پوچھوں گی کہ ہمارے دونوں جو مہمان ہیں انہوں نے جو بات کی وہ اس کے بارے میں کی کہ درخت لگانا اور جنگل اگانا یہ ساری چیزیں, تو میں آپ سے پوچھنا چاہوں گی کہ پاکستان کی صورت حال میں ظاہر ہے کہ یہ سولوشن کا ایک چھوٹا سا حصہ ہے, لیکن آپ کیا کہتے ہیں کہ یہ جو ہیٹ ویو ہے اس میں کس حد تک اس کو کم کرنے میں مدد مل سکتی ہے اگر بڑے پیمانے پر ان لوگوں کا جو کام ہے اسے بڑے پیمانے پر آگے بڑھایا جائے اور درخت لگائے جائیں اور جو جنگل ایک جلدی گرو کر سکتا ہے اس کو کیا جائے؟ امر صاحب,
شنا صاحب یہ جو ہے یہ ایک اس میں کڑی ہو سکتی ہے, جنگل بالکل ہمیں اربن فارسٹ چاہیے, اور مگر بدقسمتی کراچی شہر کی رہی ہے جو دنیا کا چھٹا بڑا شہر ہے کہ اس میں ہمارے جو فارمر میئر تھے مصطفیٰ کمال صاحب ان کے ٹائم میں کونو کارپس جو کہ ایک ایلین اسپیشیز ہے اس کو 22 لاکھ پودے جو ہے وہ لگا دیے گئے تھے, اور 7 لاکھ جو انڈیجینیس یہاں کے درخت تھے اس کو نکال دیا گیا تھا مختلف بہانے بنا کر. تو اسی
उसी वजह से भी कराची के अंदर बहुत अपसेट हुआ है। तो हमें अर्बन फॉरेस्ट की बिल्कुल जरूरत है और उसमें हमें इस तरह के जो इंडिजिनियस दरख्त है हमारे अपने, जैसे लिग्नम है, पीपल है, बरगद है, इंडियन बादाम है, चैन सुख, मुख्तलिफ जो हमारे अपने दरख्त हैं वो बड़े पैमाने पर लगाने चाहिए और अर्बन जो फॉरेस्ट्री की जो इंजीनियरिंग है उसको मद्देनजर रखा जाए। ऐसा ना हो कि हम कोई फलदार दरख्त रोड पे लगाएं और रोड लोग जो है उतारने के लिए खड़े हों और एक्सीडेंट हो जाए। तो एक अर्बन फॉरेस्ट्री की जो एक इंजीनियरिंग है उसको मद्देनजर रखा जाए और कराची में मैंग्रोव फॉरेस्ट जो है वो बड़े डीएचए फेज एट जो है पूरा मैंग्रोव था जिसको काट कर डीएचए फेज एट बनाया गया। तो हमारे कोस्ट लाइन जो 129 किलोमीटर लंबी है उस पर अगर हम मैंग्रोव लगाएं और शहर के अंदर अर्बन फॉरेस्ट लगाएं और ये जो फॉरेस्ट का कंसेप्ट है कि छोटे पैमाने पर बड़े दरख्त लगाएं, इस तरह का अगर कराची में बड़े तादाद में अगर ये लगा दिए जाए तो ये भी एक कंट्रीब्यूट करेंगे। मगर उसके साथ जो मैं पहले बात की थी मैं आज अभी भी उस पर स्टैंड करता हूँ कि हमें सीमेंट कम करना होगा और वो इकोलॉजिकल रीजन जो क्लाइमेट चेंज की वजह से डिस्टर्ब हो रहे हैं वहां हमें काम करना होगा ताकि लोगों का इनखला कराची ना आए। पहले तो पॉपुलेशन रोकनी होगी, उसके बाद फिर हमें अर्बन प्लानिंग करनी होगी, कच्ची आबादियों को हमें शिफ्ट करना होगा मल्टी स्टोरी बिल्डिंग्स के अंदर, खाली जगहें रखनी होंगी और वहां पर हमें ग्रीन कवर देना होगा, साथ में फॉरेस्ट देना होगा और ये सारी चीजें जो है ये एक साथ हमें करनी पड़ेंगी।
अच्छा, पहली बात तो मैं ये कहूँ कि जितनी देर आप बात कर रहे हैं मुझे अब ये परेशानी है कि आप अभी उठेंगे और चल पड़ेंगे कि मेरा जो है कोई और प्रोग्राम है, तो मैं आपसे दरख्वास्त करूंगी आप कुछ देर इसलिए रहें कि कई हमारे जो हैं कॉलर्स बहुत से सवाल पूछना चाहते हैं और वो आप तीनों ही जी तो अच्छा आप तीनों ही उनके जवाब दे सकते हैं। ये मैं बता दूं यहाँ पे कि मुस्लिम रजा साहब जो है, ये जो आपने बात की कटाव को रोकने के लिए ग्रुप की, तो वो इस पे उनका काम है और हम इनसे अभी बात करते हैं। मोहम्मद जावेद कायम खानी साहब जी, जावेद कायम खानी साहब
अस्सलाम वालेकुम। पहले तो बहुत बहुत शुक्रिया भाई साहब का कि मेरी मोबाइल पे कॉल थी, उन्होंने डिस्कनेक्ट करके मुझे
पुकारा। जी सवाल क्या है?
बहुत शुक्रिया। बात यह है कि आपका मौजू जो है ना हमारे नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है कि दरख्त लगाओ
जी।
और ये दरख्त मतलब हम जब छोटे थे स्कूलों में पढ़ते थे तब हमारे को मना लगवाते थे।
हाँ, मैं यही कहना चाहती थी कि ऐसे ऐसे तमाम अच्छी बातें खत्म हो गई है स्कूलों में बाकायदा एक मुहिम। अच्छा, और महकमा जंगलात तो आप सवाल अगर पूछ लें अपना,
तो
सवाल क्या है आपका?
अब जात समझ के अगर हम करेंगे ना तब भी हम इस मसले को कंट्रोल कर सकते हैं, बाकी वो बातों से कुछ नहीं होगा। इसको जात के तौर पे काम किया जाएगा इसके ऊपर, तो इंशाल्लाह हम 5-7 साल 10 साल में हम इसके ये काम कर सकते हैं।
उन्होंने सवाल नहीं पूछा लेकिन उनका फोन कट गया। विकार साहब है कर्क से जी, जुल्फिकार साहब कर्क से। वालेकुम सलाम भैया। जी
मैडम, मैं एक बात कर सकता हूँ? मैंने अपने जाती तौर पर 12 पौधे लगाए सिरे खड़े हेर के लिए।
अच्छा।
और लेकिन ये पूछना ये कि सवाल मेरा ये कि आप अपने जो सुनने वाले हैं इसको ये कहें कि ऐसे सदाबहार पौधे लगाए कि सारा साल ताजा रहे, जिस तरह खजूर है, मिस्टोनिया है, इस तरह के नाम उसको बताए और चेक करके बताएं कि ये पौधे आप लगा सकते हैं, ये लगाए।
आपने कौन से पौधे लगाए? आपने कहा 12 पौधे जो लगाए, किस चीज के लगाए?
जी मैंने 10 पौधे जो है अनार के लगाए।
हाँ।
और 2 स्टोनिया लगाए, दो जो लगाए वो स्टोनिया के लगाए।
अच्छा, तो आपको हमारे माहिरीन से कोई सवाल पूछना है?
सवाल तो ये कि ये पौधा सिर्फ माहौलियात के लिए नहीं है, ये इसे जिक्र भी करता है और मजीद भी लिहाज से भी इसको फायदा।
अच्छा ठीक है, चलिए तो मैं बल्कि यहाँ पे पूछूंगी शहजाद साहब से, पूछूंगी कि शहजाद साहब ये जो अर्बन फॉरेस्ट का एक तस्वीर है, तो जैसे इन्होंने कहा तो ये फलदार दरख्तों की बात कर रहे हैं लेकिन क्या उनके बढ़ने में बहुत देर लगती है इसलिए आप उनको यानी प्रमोट नहीं कर रहे उस तरह से?
नहीं, मैं तो हमारी जो मिक्स बनता है, जो टेक्निक हम इस्तेमाल करते हैं उसमें सारे मुकामी दरख्त जो है लगाते हैं, तो हम उसमें अनार भी लगाते हैं, जामुन है, बादाम है, फालसा है, उसमें खट्टी है, उसमें ग्रेप फ्रूट है, उसमें बेसिकली जितने भी हमें अपने बिल्कुल मकामी दरख्त जितने भी फलदार हैं वो हम इसलिए लगाते हैं।
अच्छा।
क्योंकि वो हमसे ज्यादा जो वाइल्ड लाइफ है, जो परिंदे हैं, जो चरन हैं, जो हशरात हैं, जो हमारे आसपास बसा करते थे जिन्हें हमने मार दिया है, उनको उनके लिए घर भी बने और उनको खाने के लिए चीजें भी मयसर हों वहाँ पे, तो उनका खास तौर पे ख्याल रखते हुए हमने اس جگہ کو جو ہے نا وہ اس میں یہ سب سارے پودے لگتے ہیں اس کے.
اچھا, اور مسلم رضا صاحب مختصراً کہ یہ جو بات ہو رہی تھی کٹاؤ کی, پانی کے کٹاؤ کو روکنے کے لیے درختوں کی, تو چونکہ آپ کراچی میں اور بہت بڑی ساحلی پٹی ہے یہاں پہ, تو اس بارے میں آپ کا جو کام ہے تھوڑا سا بتائیے اس بارے میں.
دیکھیں, اس میں میں ہمیشہ ہی بات کہتا ہوں کہ درخت جو ہیں وہ ایک بہت بڑا وائٹل رول پلے کرتے ہیں, ان کا بہت بڑا ایک اس کا اس پر ایک عمل ہوتا ہے کہ وہ اس طرح کی نیچرل کلیمیٹیز کو روکیں, یہ جو قدرتی آفات ہوتی ہیں ان کو روکنے کے لیے. اور اس میں گروو جس کو اردو میں ہم ٹمر کہتے ہیں, ٹمر کے جنگلات کا بھی بہت بڑا اس میں کردار ہے. اور ہمارے جو ٹمر کے وہ جنگلات جو کہ جو رورل ایریاز میں ہیں, تو اس میں تو چلیں اتنا برا حال نہیں ہے, لیکن اربن ایریاز کے جو ٹمر کے جنگلات ہیں جو یہاں سے چائنا کریک جس کو یا پھر بورڈ بیسن کہتے ہیں, بورڈ بیسن سے لے کر یہ آپ سمجھے بن قاسم تک کی جو ایک پٹی ہے, اس میں یہ بہت بری طرح متاثر ہوئے ہیں. اور یہ اس میں میں ہمیشہ ہر پلیٹ فارم پہ بات کہتا بھی ہوں کہ کراچی کا جو خطہ ہے یہ جس پلیٹ پہ واقع ہے عربین سی کی, وہ بڑا ہی والٹائل آپ سمجھ, بڑا ہی نازک معاملہ ہے اس کا, کہ کسی قسم کی کا ہریکین, کسی قسم کی نیچرل ڈیزاسٹر, کوئی ارتھ کو ایک کوئی اس طرح کی کا طوفان اگر یہاں پر آیا, تو چونکہ کراچی شہر جو ہے پورے ایک ہائی رائز اور ملٹی اسٹوریڈ بلڈنگز کے اوپر بنا ہوا ہے, تو کوئی بھی ایک بھی جھٹکا اس پورے شہر کو تباہ کر سکتا ہے. تو ہمیں مین گروو یا ٹمر کے جو جنگلات ہیں ان کی بہت حفاظت کرنی ہے. اور میں اس سلسلے میں سمجھتا ہوں کہ ہمارے جو اسکولوں کے بچے ہیں وہ ایک بہت اچھی فورس کے طور پہ کام کر سکتے ہیں. اور میں نے ایک اسی لیول پہ ایک گرین فورس کا انعقاد بھی کیا ہے, اور اسکولوں کے لیول پہ میں نے وہاں پر بچوں کی ایک فورس بنائی ہے جس کو میں پورا پاکستان میں سے انشاءاللہ اپنے اس مشن کو پھیلاؤں گا, تاکہ وہ بچوں کو ان تمام چیزوں کے بارے میں نالج ہو. ان کو نہیں پتا ہوتا کہ میں نے,
جی ہاں بالکل, ظاہر ان کو بتایا نہیں جائے گا,
تو لے کے جاتا ہوں.
بالکل. اچھا امر گرو صاحب, آپ سے میں ایک بات پوچھوں گی, لیکن اس سے پہلے کہ میں آپ سے ایک بات پوچھوں, میں ایسے یہ بات کہہ رہی ہوں کہ ایک چیز جو سن کے مجھے کچھ یقین نہیں آتا کہ لوگ چڑیوں کے پکوڑے بنا کے کھاتے ہیں, مطلب پرندوں کے ساتھ یہ جو سلوک کیا جاتا ہے, چڑیوں میں کیا گوشت ہوتا ہے جس کے پکوڑے بنتے ہیں, ایک منا سا جانور ہے, تو کیا اس پہ کوئی پابندی نہیں لگ سکتی پرندوں کے شکار پر, اور پرندوں کو مطلب صرف نایاب پرندے نہیں بلکہ سارے پرندوں کے, کہ ان کو اس طرح پکا کے نہ کھایا جائے.
دیکھیں دیگر صوبوں میں بھی ہے, مگر سندھ میں سندھ وائلڈ لائف ڈپارٹمنٹ کا جو ایکٹ ہے 1972 وہ بالکل اس کو منع کرتا ہے. سندھ میں صرف یہ نہیں ہوتا کہ چڑیا جو ہے, مگر اس کے ساتھ کئی قسم کے جو ہے نا سیگل جو ہے, سیگل کو بھی نہیں چھوڑتے. سہرائے تھر میں کل بھی ایک خبر آئی تھی کہ وہاں ہرن کو مار دیا گیا ہے شکار کر کے. اس طرح اس وقت سندھ وائلڈ لائف ڈپارٹمنٹ جو ہے وہ ریڈ کر رہا ہے شہر کے اندر, جو آسٹریلین طوطے لوگوں نے گھروں پہ رکھے ہوئے ہیں ان کو سیز کرتے ہیں اور ان کو ریلیز کرتے ہیں. ہم نے دیکھا ہے کہ ہمارے سگنلز پر چڑیا لے کر بچے کھڑے ہوتے ہیں اور آپ سے کچھ پیسے لے کر چڑیا کو ریلیز کرتے ہیں کہ آپ کی دل کی مراد پوری ہو جائے گی. تو یہ ایک ساری ایک اویئرنیس کی چیزیں ہیں جو ہمیں عام طور پر لوگوں کو بتانے کی ضرورت ہے کہ چڑیا ریلیز کرانے والا کام آپ بند کریں تاکہ ان کی پوچنگ جو ہے, ان کو پکڑنے والا کام جو ہے وہ بند ہو سکے.
بالکل.
اس کے ساتھ گورنمنٹ جو ہے وہ اس کے جو قانون ہے اس پر عمل درآمد کی ضرورت ہے.
بالکل. اچھا تو ہم جو ساری باتیں ہوئیں, جیسے کہ تمر کے پودوں کی بات ہوئی, کس طرح جو سائیکلون ہیں ان پہ, اور یہاں امریکہ میں بھی جہاں پہ اتنی چیزیں سائنٹیفک موجود ہیں وہاں سب سے زیادہ بات اسی پر ہوتی ہے کہ یہ روکا جا سکتا ہے بہت سارے طوفانوں کو اگر اس طرح کے جنگلات لگا دیے جائیں, تو میں پاکستان پہ کیونکہ ہمارا فوکس ہے تو یہ پوچھنا چاہوں گی امر صاحب آپ سے کہ اس وقت تو جو موسم کی پریڈکشنز ہیں وہ ایک دن سے لے کر اور سالوں تک کی بالکل صحیح مل سکتی ہیں, تو پاکستان میں ایسا کوئی نظام کیوں نہیں موجود کہ سیلاب بھی اچانک آ جاتے ہیں, طوفان بھی اچانک آ جاتے ہیں, گرمی کی لہر بھی اچانک آ جاتی ہے, اس پر کتنے پیسے لگیں گے اگر اس طرح کا کوئی جو اکوپمنٹ ہے وہ لایا جائے تو؟
जैसे मैंने दर्जनों खबरें इस पे लगाई हैं कि पाकिस्तान के मेट ऑफिस के पास अपना सैटेलाइट नहीं है, वो नासा से या यूएस के डिपार्टमेंट से जो लेते हैं तो उनके पास रियल टाइम जो है वो डेटा नहीं होता, ये सारी प्रेडिक्शन जो है वो कहीं और से ले रहे होते हैं। तो पहले हमने अर्ली वार्निंग सुनामी वार्निंग सेंटर बनाया हुआ है जो 2 साल चला और उसके बाद अभी इफेक्टिव नहीं है वो, यानी सुनामी के बाद भी हमें 20 से 25 मिनट मिल जाएंगे कि हम लोगों का इनखला कर सके साहेली पट्टी से, मगर उस सारे सिस्टम में वो अपडेटेड नहीं है। मुझे नहीं पता कि ये क्यों नहीं हो रहा, मगर हमारे यहाँ चीजें अब साइंटिफिक दौर में भी हमारा अपना सेटेलाइट होना चाहिए, हम मैनुअल से निकले। अभी भी ये गर्मी पर जो है टेम्परेचर जो है वो थर्मामीटर से नाप रहे होते हैं और अभी भी उन्होंने एक वो मुर्गा टांगा हुआ है ऑफिस के ऊपर जो हवा का रुख बता रहा होता है, तो मैनुअल से हमें निकलना पड़ेगा और इस मॉडर्न एज के अंदर टेक्नोलॉजी का यूज करना होगा और हमें अपना वेदर सेटेलाइट जो है वो भेजना पड़ेगा ताकि हम रियल टाइम डेटा हो और वो फिर हम डिसिमिनेट भी करें पूरी मीडिया पर और सोशल मीडिया पर, तो उसके एक इफेक्टिव जो है ना वो मुझे नजर नहीं आता पाकिस्तान में इस वक्त।
तो बल्कि अब मैं दोबारा जाऊंगी क्योंकि बहरहाल हमारे जो गुरु साहब हैं उनको तो ये उनकी जो हैसियत है इसमें एक माहिर की, तो कॉन्फ्रेंसेस में भी जाते हैं, सरकारी अहदेदारों से मिलते हैं। लेकिन मैं यहाँ ये पूछना चाहूँगी कि एक दुनिया के बड़े शहरों में से एक कराची के आप दोनों शहरी हैं और मुमताज़ शहरी हैं, मैं देखती हूँ आपके टेलीविज़न के प्रोग्राम और बहुत सारे वीडियोस जो आप लोगों के जंगलात के और आपके बागात के हैं, तो क्या कोई ऐसी कमेटी है कराची में शहरियों की जो मिलके काम करती हो और कोई सिफारिशात जो हैं सूबाई हुकूमत तक या वफाकी हुकूमत तक पहुंचाती हो, गो कि मुझे पूरा यकीन है उस पर कान शायद ना धरा जाता हो, लेकिन पहुंचाती है कोई कमेटी आपकी, आप हैं मुंसलिक?
शहरियों की कोई आज़ाद कमेटी वो नहीं है, एनजीओ कुछ हैं जो कि प्रोजेक्ट बेस काम करती हैं कि कुछ फंडिंग आ गई और एक प्रोजेक्ट आ गया तो उन्होंने एक एक्टिविटी के तौर पर कुछ सिफारिशात जो है वो जमा की और फिर वो मीडिया को दे दी, मगर कोई ऐसा ग्रुप जो कि शहरियों का हो जो कि सच्चाई से सारी चीजें कुछ अरसा निकाल कर कुछ टाइम निकाल कर रिसर्च करके ठोस बुनियादों पर उसकी सिफारिशात बनाकर हुकूमत को दें, ऐसा ग्रुप मुझे आज तक कराची में नहीं मिला है।
शहजाद साहब आप केल में ऐसी कुछ है ग्रुप कोई जो इस पे काम कर रहा है एनवायरमेंट पे?
कई सारे ग्रुप्स हैं जो अपनी अपनी जगह बहुत तकलीफ रखते हैं और परेशान भी हैं, सिफारिशात भी दे चुके हैं। 2-4 ग्रुपों में तो मैं खुद बैठता हूं जो कि यही गुफ्तगु कर करके उसके बाद सो इतनी शदीद इन एक्शन और जिसे कहते हैं मतलब इसकी इतनी बातें हैं कि बातों के अलावा और कुछ नहीं है और बड़ी इसमें अनफॉर्चुनेटली देखिए इस काम को हम जैसे लोग जो कि अपने अपनी कैपेसिटीज में करने की कोशिश कर रहे हैं वो कभी भी इतने बड़े चैलेंज का जिसका सामना एक्चुअली पूरी दुनिया को इकट्ठा है वो हम पूरा नहीं कर सकते। मोबिलाइज करने के लिए लार्ज स्केल काम करने के लिए हमारी ही गवर्नमेंट को उसमें स्टेप इन करना पड़ेगा और ना सिर्फ स्टेप इन करना पड़ेगा बल्कि सही नीयत के साथ वो तमाम सिफारिशात पे जहाँ जहाँ हो सके अमल करना होगा और हमें साथ मिला के तमाम लोगों को मोटिवेट भी करना होगा साथ साथ और इसके पीछे रिसोर्सेज लगानी होगी।
बिल्कुल, और यही बात शहजाद साहब
खुद हो जाएंगी।
जी शहजाद साहब कुछ कह रहे थे इसी बारे में। शहजाद साहब
जी शहजाद जी मैं कह रहा था ये तो बेसिकली मतलब बहुत सारे लोग बहुत सारी सिफारिशात और तजवीज देने के लिए तैयार हैं मुझ समेत, लेकिन उनपे अमल और उसके पीछे उसको स्केल अप करने के लिए जो रिसोर्सेज लगानी है वो इवेंचुअली गवर्नमेंट ने लगानी है हर हाल में, क्योंकि वही इतनी साइजेबल रिसोर्सेज जमा होती हैं उसको मल्टीप्लाई करने के लिए। हाँ वही कई सारे कॉरपोरेशन हैं जिनको शामिल किया जा सकता है, लोगों के CSR बजट्स होते हैं और इंटरनेशनल डोनर्स को इंगेज किया जा सकता है, बट इट हैज टू बी ए मतलब बड़े साइज का एक इस पे अमल दरामद। अनफॉर्चुनेटली बातें बहुत हो चुकी हैं, मैं भी बहुत दफा बात करके रह गया हूँ लेकिन आगे कोई
सुनवाई नहीं हुई।
गवर्नमेंट की तरफ से
ठीक है, हम कुछ कॉलर्स को ले लेते हैं। सैयद हबीब हुसैन शाह साहब हैं रावलाकोट से। जी हबीब साहब
जी सलाम अलैकुम। तो मैं मेरी ये जो माहरीन है इनसे सवाल है, ये बहुत बचपन में कहीं अरस्तु को पढ़ता था तो याद आ रहा है कि इन्होंने लिखा था कि ये नए शहर अगर ये बसा लें नए शहर आबाद करें तो ये ज्यादा अच्छी बात नहीं होगी और ये काम हुकूमत के करने के उनके पास अच्छे लोग हों।
यानी थोड़ा सा दोबारा से पूछिए, आपने क्या कहा कि नए शहर आबाद करें तो कोई अच्छी बात नहीं होगी, ये कह रहे हैं?
मैंने बचपन में अरस्तु को पढ़ा था, उन्होंने ये कहा था कि बजाय बड़े शहर जो है उसमें आबादी को फैलाने के नए शहर आबाद किए जाए,
बिल्कुल
तो मौलियात का असर जो है कम हो जाएगा।
बिल्कुल दुरुस्त बात है, और आप सोचिए ये बात इतने पहले अरस्तु जो समझ चुके थे, हमें समझ में नहीं आ रही और हम उसमें बैठे अब अरस्तु बनने की कोशिश करते हैं और बहसे करते हैं। बहुत शुक्रिया हबीब साहब। अमर साहब, अच्छा अमर साहब का फोन बिजी है, कट गया है फोन। रावला, अच्छा अजहर मोहम्मद साहब है केपीके से जी। अजहर मोहम्मद साहब, नजर मोहम्मद साहब, नजर मोहम्मद साहब
जी, जी बात करें
जी।
हेलो
जी, जी फरमाइए।
हम कहता हूँ ना कि ये लोग कहते हैं कि हमने नए करोड़ दरख्त लगाए हैं, फलाना किया, ढींगा किया, हमारे इस इलाके में तोड़ घर के इलाके में मेरा मदाखिल में यहाँ तो एक दरख्त भी नहीं कल लगाया गया है। दूसरी बात यह है कि मुसलसल ये तोड़ घर में जंगल की कटाई जारी है, जो कि कौम के लिए एक बड़ा नुकसान है ये।
बिल्कुल, तो आप केपीके के किस इलाके में हैं?
मैं जेरा इलाका मेरा मदाखेल तोड़ घर,
अच्छा
गांव सिटी से नजर मोहम्मद बात करता हूँ।
अच्छा अच्छा, तो और जो आप बात कह रहे हैं, मैं तो कभी जब भी पाकिस्तान जाती हूँ, मतलब मरी एक जमाने में इस कदर सरसब्ज खूबसूरत होता था, मरी अब इतना लगता है कि पूरा मैदान सा बनता जा रहा है ऐसा ऐसा, और इतनी कंस्ट्रक्शन वहाँ कदम कदम पे नजर आती है। तो मैं यहाँ बल्कि आपसे पूछूंगी, एक तो शहजाद साहब थोड़ा सा जिन्होंने बात की कि अरस्तु बताया कि उन्होंने कहा कि नए शहर बसाए जाएं बजाय इसके कि शहरों को ज्यादा से ज्यादा भर दिया जाए, तो ये जो आपकी कमेटीज हैं, कभी इसमें बात होती है कि कराची शहर के पे रहम करके, वैसे तो कराची बढ़ता ही जा रहा है, लेकिन उसमें कुछ कहीं मखसूस कर दिया जाए ना, जैसे कि अभी अमर साहब कह रहे थे कोई जगह खाली छोड़ी जाए, तो ये जो माफिया है मुख्तलिफ लैंड माफिया, क्या आपको लगता है कि मुमकिन है कि कराची में कोई जगह खाली रह जाए?
मेरा ख्याल ये है कि शहर की मास्टर प्लानिंग का बहुत बड़ा फुकदान है यहाँ पे, और इतना लॉन्ग टर्म कोई सोचता नहीं है। हम 5 साल के का भी नहीं सोच सकते, 20-25-30-50 साल तक सोचना हमारी कैपेसिटी ही नहीं है हमारी दूर दूर तक। तो ये एक बहुत बड़ा प्रॉब्लम है। जाहिर है कि शहर सैटेलाइट शहर आबाद होने चाहिए, और सैटेलाइट शहरों की जो प्लानिंग है वो यही होती है कि वहाँ की इंडस्ट्री, वहाँ के रहने वाले, वहाँ की आबादियाँ वहाँ पे किस तरह से सेट कर दी जाए। बट जाहिर है कि उस इस वक्त जिन हालात में हम आके फंस चुके हैं वो एक बहुत दूर का ख्वाब इस वक्त नजर आते हैं सबको। मेरा ख्याल तो फिलहाल ये है कि जो इस वक्त जो इलाके आपके पास मौजूद हैं, जिस तरीके से मौजूद हैं, उनके ऊपर ही काम पहले शुरू कर दिया जाए, और हम एक बहुत बड़ी तूफान में पूरे सब फंसने वाले हैं अगले 10 साल के अंदर, जिसका हम सबके पास इलाज होगा नहीं, और बेशुमार इस किस्म के हादसात आएंगे जिसके बाद हम हैरान होंगे कि हमने वो काम क्यों नहीं कर लिया उस वक्त जो ये सारी चीजों पे अमल हो सकता था क्यों नहीं किया, और बेसिकली नुकसान होगा। तो इस वक्त काम का टाइम है, मेरे ख्याल से अगले 10 साल बेतहाशा इस पे मेहनत होनी चाहिए और रिसोर्सेज होनी चाहिए, सर जोड़ के जितना ज्यादा इसका इलाज ढूंढ के काम किया जा सकता है वो कर लेना चाहिए। इस वक्त बेतहाशा लोग जो है वो आराम तलब से हुए हुए हैं, काम नहीं हो रहा, कोई इस पे अमल नहीं हो रहा।
अच्छा एक और सवाल मैं बल्कि इनसे मुस्लिम साहब आपसे पूछूंगी, मुझे याद है कि एक जमाने में ये कंपेन सी की गई थी जी मुस्लिम साहब, सवाल ये है कि कराची के हवाले से पूछूंगी आपसे कि ये कोशिश की गई थी कि जो हैं मतलब जो लोग नर्सरीज वगैरह जिनकी हैं उनको मुफ्त ज़मीनें दे दी गई थी, जो साइड वॉक्स थी फुटपाथ पे थे, कि वो वहां पर अपनी नर्सरीज कायम कर ले। तो
मुफ्त करके रिपीट करें दोबारा सवाल अपना।
कराची में एक जमाने में जो नर्सरीज वाले लोग थे जो कि पौधे पेड़ बेचा करते थे, उनको मुफ्त जमीन दे दी गई थी कि वो किसी भी फुटपाथ पर यानी साइड वॉक पर अपनी दुकान लगा के बैठ जाएं। उसका नतीजा ये हुआ था कि खासी ग्रीनरी हमें नजर आती थी। तो उसका क्या हुआ, उस मंसूबे का खत्म हो गया वो?
देखिए बात यह है कि कराची एक मेट्रोपॉलिटन सिटी है जिसमें एक मशरूम ग्रोथ हुई,
گزشتہ آخر میں نے دو ٹیچرز میں نہیں تقریباً دو دہائیوں میں اس شہر کا میں, کیونکہ یہ ایک بزنس ہب ہے اس کا شہر, اور تمام پاکستان سے جو روزگار کی تلاش میں جو مائگریشن ہوئی ہے وہ کسی اربن سٹی کی طرف ہوئی ہے, اور چونکہ پلاننگ کا فقدان رہا ہے اس میں منصوبہ بندی کا, اور یہ شہر جو ہے وہ بہت ہی کنجسٹڈ ہونا شروع ہو گیا, نیچرلی ہائی رائز کی طرف بھی بڑھنا شروع ہو گیا. جیسا کہ کالر نے بہت اچھی بات کہی کہ جو جب تک شہر جو ہے وہ ہوریزونٹل یا طور پر بڑھے گا نہیں اس وقت تک اس کے مسائل حل نہیں ہوں گے. یعنی کسی بھی شہر کے مسائل ورٹیکل گروتھ سے کبھی حل نہیں ہوتے. سب سے پہلی بات ہے کہ ورٹیکل گروتھ سے وہ جو اس شہر کی جتنی گرینری ہے وہ متاثر ہوتی ہے, اور اس کو اس طرح آپ یہ سمجھ لیں کہ, لیکن میں پھر یہ بات کہوں گا کہ میں ہرگز مایوس نہیں ہوں, کیونکہ ہمارا کچھ عرصے سے بہت سے لوگ بہت ہی تنظیمیں یہاں پر کام کر رہی ہیں اور اویئرنیس جو ہے پھیلا رہی ہیں, اس سے لوگوں میں بہت سا شعور بیدار ہوا ہے, اور اس سے میں یہ خود دیکھ رہا ہوں کہ ہماری سوسائٹی میں ایک ہمیں تبدیلی نظر آ رہی ہے. وہ ضرور ہے کہ بہت سی بگڑے ہوئے کام جو ہیں, جو عرصے سے بگاڑ پیدا ہو گیا تھا, وہ کوئی ایسا ہمارے پاس میجک بینڈ نہیں ہوتا جس سے ہم ایک ہی دن میں سب صحیح کر دیں گے. لیکن یہ بہتری کی طرف گامزن ہیں یہ چیزیں. اور یہ دیکھیں, اب یہ شہزاد صاحب بیٹھے ہوئے ہیں, یہ اربن فارسٹ کی بات کر رہے ہیں, میں روف ٹاپ گارڈننگ کی بات کرتا ہوں, میں پلانٹیشن کی بات کرتا ہوں, تو یہ پازیٹیو چیزیں تو ہیں نا, یہ سارے مثبت اقدامات ہیں جو آج سے آپ پیچھے چلے جائیں 10-12 سال پہلے تو یہ لوگوں کو شعور ہی نہیں تھا, ان کو پتا ہی نہیں تھا کہ ہمیں کس طریقے سے اپنے شہر کو کنڈیوسو بنانا ہے, کس طرح ہمیں انوائرمنٹ کو بہتر بنانا ہے اپنی.
جی, تو میں شہزاد صاحب آپ سے اب تھوڑی سی بات کرنا چاہوں گی کہ آپ کا کام اربن فارسٹ جو ہے ایک نیا کانسیپٹ آپ نے دیا, یعنی دنیا میں موجود تھا لیکن پاکستان میں آپ نے اس کو روشناس کرایا, تو کیا پاکستان کے دوسرے شہروں میں بھی اس میں دلچسپی لی جا رہی ہے؟ آپ نے دوسرے شہروں میں جا کے یا چھوٹے علاقوں میں, قصبوں میں یا گاؤں میں یہ کام کیا؟
جی, تو مجھے میسیجز آتے رہتے ہیں, پیغامات آتے رہتے ہیں, لاہور میں ہم دو لگا چکے ہیں آلریڈی, آج ہی بلکہ اسلام آباد میں ایک خاص اسی پہ گفتگو ہو رہی تھی, ملتان سے بھی اس سے بات چیت چل رہی ہے. ظاہر ہے کہ اس میں میں ایک ترکیب جو لے کر آیا ہوں اس کو میں کرنے میں مدد دے سکتا ہوں, ظاہر ہے تو انتظار میں ہوں کہ کوئی کال کرے اور کوئی کہے ہاں جی ہم اس پہ ایفرٹ کرنے کے لیے تیار ہیں, یا اس پہ ظاہر وہ ریسورسز لگانے کے لیے تیار ہیں, تو جا کے لگائیں گے ان کے ساتھ, بالکل لگا کے دیں گے ان کو, اور ان کو بھی دکھائیں سکھائیں گے خاص طور پہ کہ جی اس طرح سے یہ کیا جاتا ہے تاکہ پھیلائیں اس کام کو اپنے اپنے علاقوں میں.
تو جو ہمارے سننے والے ہیں, مطلب وہ لوگ جو پاکستان میں مختلف جگہ پہ ہمارا پروگرام سن رہے ہیں, ظاہر ہے کراچی کے باہر کے لوگ تو فائدہ آپ کی پیشکش سے نہیں اٹھا سکتے, لیکن میرا خیال ہے کہ آپ لوگ مفت پودے بھی دیتے ہیں اگر کوئی آپ سے آ کے کہے, صحیح
نہیں ہے؟ ہمارے پاس تو خیر اتنی ریسورسز اور وسائل نہیں ہیں کہ ہم پودے دے سکیں, تو لیکن اس میں جو کرنے کی جتنے بھی تمام کام ہے وہ ہم اس کی تفصیل ساری انہیں بتا دیتے ہیں, اس کے بعد ساتھ ساتھ کھڑے ہو کے ان کے ساتھ کام کروا بھی دیتے ہیں جہاں جہاں لوگ کروانا چاہیں. اس کو ریسورسز ظاہر ہے سب کو اپنی لگانی پڑیں گی, ڈھونڈنی پڑیں گی, جو جو چیزیں چاہیے وہ لانی پڑیں گی, تو وہ خود ہی انہیں کرنی ہوتی ہیں.
اچھا, مسلم رضا صاحب آپ کے پاس بھی اس طرح کا کوئی نہیں ہے کہ بچوں کو جیسے پودے آپ دیں کہ وہ لگائیں جا کر؟
جی بالکل, میں ہمیشہ ایک چیز سے بہت زیادہ جو ہے زور دیتا ہوں کہ ہمیں جو ہے بالکل ایکزوٹک جو ہے ٹری کی ہمیں ضرورت نہیں ہے, باہر کے ہمیں درخت نہیں چاہیے, ہمارے پاکستان میں بہت عمدہ درخت موجود ہیں, ہمارے پاس نیم موجود ہے, ہمارے پاس ارجن ہے, ہمارے پاس برما ہے, ہمارے پاس سوکھن ہے, ہمارے پاس جو ہے وہ یہ سواگنی کی پھلی کو مورنگا انگریزی میں کہتے ہیں, وہ موجود ہیں ہمارے پاس, اور یہ سارے نیٹو ٹریز ہیں, اور تقریباً یہ 2.5 سال میں تیار ہو جاتے ہیں. اور میں ابھی آپ کو بتاؤں کہ یہاں پر ہمارے جو گریو یارڈز ہیں وہاں پر ابھی میں سخی حسن کے قبرستان میں گیا جو بہت بڑا قبرستان ہے, اور وہاں پہ بوریوں کی صورت میں ہم نے ان بیج وہاں سے جمع نیم کے, اور ہمارے پاس اس کے سیمپلنگ تیار ہیں, فورسٹ ڈپارٹمنٹ کے پاس کی ہوتی ہیں, یہاں کے ڈائریکٹر پارکس نے بھی مجھے پچھلے سال بھی میں نے مجھے تقریباً 1000 سیپلنگ مجھے ملی تھی وہاں پر, لیکن میں کوشش یہ کرتا ہوں کہ یہی سیپلنگ جو ہمارے نیٹو ٹریز کی ہوتی ہیں جن کو دوں, ان کو ان سے یقین دہانا ہوں کہ دیکھیں یہ درخواں پہ بھی آپ لگائیں, اس کی نرچرنگ کریں, اس کی نگہداشت کریں, اس
इसको सस्टेनेबल बनाएं। अगर आप इसको सस्टेनेबल नहीं बनाएंगे तो इसका कोई फायदा नहीं है। ऐसा ही है जैसे कि आपने किसी शख्स को किसी परिंदे को पाल तो लिया लेकिन को आपने उसको गिजा नहीं दी तो चला खत्म हो जाएगा। अगर किसी पौधे को 3 दिन पानी नहीं मिलेगा तो पौधा खत्म हो जाएगा। तो उससे ये हुआ है कि जो स्कूल के जब बच्चे हैं उनसे मैंने बहुत मुझे एक अच्छा एक्सपीरियंस हुआ कि वो बच्चों में मुनाफ़त बिल्कुल नहीं होती। वो बच्चे जो कहते हैं वो कर लेते हैं। और इसी तरीके से पिछले साल जो ड्राइव हमने की प्लांटेशन की उसमें मैंने बहुत ज्यादा उसका नतायज हमें मिले उसके।
अच्छा।
तो और उनको मैं ये कहता हूँ कि आप अपनी कम्युनिटी से शुरू करें। पहले आप एक अपने घर के अतराब में जायजा दें। अगर आप अपार्टमेंट पे रहते हैं कोई बात नहीं, आप अपने अपार्टमेंट के बिसाइड यानी अपार्टमेंट के बराबर में कोई दरख्त लगा दें। वो भी दरख्त आपको वही काम करेगा, वो आपके घर को ठंडा करेगा, वो आपके इन्वायरमेंट को ठंडा करेगा, वो आपके महल्ले को ठंडा करेगा और जो ऑक्सीजन जनरेट कर रहा है वो आपको एक बेहतरीन जो है आबो हवा मयसर करेगा।
मैं एक अहम सवाल यहाँ पूछना चाहूंगी शहजाद कुरैशी साहब, क्योंकि सिर्फ 4 मिनट बाकी हैं। एक अहम चीज जो है दरख्त उगाने में या एक फॉरेस्ट को ग्रो करने में वो पानी है, जिसकी कराची में बहुत कमी है। तो आपका जो ये जंगल है अर्बन फॉरेस्ट जो है इसमें कितने पानी की, जैसे हमने बात की 10x10 के रकबे पे लगा हुआ, तो कितने पानी की जरूरत पड़ती है उसमें और कितनी बार?
तो हमें चाहिए होता है तकरीबन 300 लीटर पानी हर रोज लगाना होता है 5x10 के टुकड़े के अंदर। क्योंकि ये मकामी दरख्त हैं तो ये बहुत जल्द इसमें बढ़ते हैं और उसके बाद तकरीबन 1.5-2 साल के अंदर इनको पानी की बहुत कम मकदार चाहिए थी और कम होती चली जाती है। तो इससे कम जो है बड़ा मुश्किल है किसी भी और पौधे को लगाना। इसमें 300 पौधे लगे होते हैं 10x10 के टुकड़े में और इसमें 300 लीटर पानी हम लगाते हैं।
अच्छा, और दूसरी बात ये कि ये कौन से दरख्त हैं और ये कहाँ से मिल सकते हैं लोगों को जो आप उस जंगल में लगाते हैं?
दरख्त सारे मकामी हैं और जैसे कि अभी मुस्लिम साहब कह रहे थे बहुत सारे ऐसे पौधे हैं जो कि अब यहाँ नहीं कोई बना रहा होता, उनको बनाना शुरू करना चाहिए। तो नीम से तो हर आदमी वाकिफ है, बादाम के बारे में लोगों ने सुना हुआ है, बट उसके अलावा हमारी 55 और स्पीशीज हैं जो कि हम ढूंढ के मुख्तलिफ जगहों से ला के इस जंगल में लगाते हैं ताकि एक बायोडाइवर्सिटी पैदा हो और जिसमें ये अर्जुन भी शामिल है, जिसमें सुखचैन है, जिसमें सुहांजना है, जिसमें गाब है, मोलसरी है। ये वो ऐसे दरख्त हैं जिनको हमने तो कभी भी नहीं सुना था। पीपल है, फारस पीपल है, बरगद का दरख्त है, कनेर है, उसके अंदर पीला कासिया है। सो बेशुमार हमने को 55 से ज्यादा स्पीशीज हम लगाते हैं अपने जंगल के अंदर और इनमें से कई सारी तो मिलती हैं लेकिन काफी सारी उनको ढूंढने के लिए फिर हमें पंजाब जाना पड़ता है, वहां से लेके आते हैं।
तो फिर जो फर्ज करें जो कराची का शहरी है वो कहाँ से लाए दरख्त पौधे, वो पौधे कहाँ से लाए?
जो 20-25 यहाँ मिल जाते हैं उन्हीं को लगा लें, उन्हीं को लगाना शुरू करें, मिक्स करके लगाएं जितना लगा सकते हैं। ये ना करें कि जी एक नीम मिला है तो बाद सब हम नीम ही लगाते चले जाएंगे। नीम मोनोकल्चर जो है वो भी बहुत बड़ी तबाही का सबब है, भले वो नेटिव हो लेकिन उसमें कुवत पैदा करने के लिए उस इको सिस्टम के अंदर आपको एक वराइटी लगानी होती है दरख्तों की ताकि उसके एक कीड़ा जो किसी एक पे हमला आवर होता है वो दूसरे पे ना जा सके और जो एक पे तो एक दूसरे को वो बचाते भी हैं, फैलाव में भी रोकते हैं उस पेस्ट के इन्वेजन को। आज ही मेरी गुफ्तगू किसी से हो रही थी कि जी वो आम के ऊपर जो है वो पंजाब में एक कीड़ा जो है वो चढ़ा हुआ है और वो कई और दरख्तों में भी चढ़ना शुरू कर रहा है बिकॉज बायोडाइवर्सिटी जो है ना वो वहाँ भी कम होती चली जा रही है।
तो अब सिर्फ एक बहुत मुख्तसर जवाब मैं चाहूंगी मुस्लिम रजा साहब से कि ये जो हम हर साल सुनते हैं हफ्ताए शजरकारी के मौके पर कि लाखों दरख्त लगाए गए, लाखों पौधे लगाए गए, नजर आते हैं आपको कहीं अपने शहर में?
देखिये मैं इसमें फिर ये बात ही कहूंगा कि अगर ये लाखों दरख्त ना लगाए जाते लेट सपोज तो क्या होता, तो उससे तो बेहतर है ना कि दरख्त लगे, उसमें से बहुत से दरख्त मर गए। लेकिन क्या है अगर आप उसके इस टारगेट को में अगर आप 20% 30% अचीव कर रहे हैं तो कम से कम ये तो है ना कि ना होने से बेहतर है कि ये एक ड्राइव चली उससे कुछ ना कुछ तो फर्क आया ना। और आज वो दरख्त छोटे हैं, लेकिन मैं हमेशा ही बात ही कहता हूँ कि ये सस्टेनेबल दरख्त को सस्टेनेबल बनाना बहुत जरूरी है। और चूंकि हम इस कल्चर से अभी इतने इतने ज्यादा हैबिचुअल नहीं थे, वाकिफ नहीं थे, तो बहुत सी गलतियां हमने पिछले साल भी की, लोगों ने की, अपनी कम्युनिटी ने भी की जो अपने लगा रहे थे। कुछ लोग उसकी निगेदाश्त नहीं कर सके उस अंदाज में जैसा कि उसकी निगेदाश्त करनी।
बिल्कुल, मैं बहुत शुक्रिया अदा करूंगी आपका शहजाद कुरैशी साहब और मुस्लिम रजा साहब, एक बहुत ही आला मकसद के लिए एक्टिविस्ट होने पर, काम करने पर। और अमर गुरूर साहब का कि वो आए हमारे प्रोग्राम में, ख्वाहिश होती के पूरे प्रोग्राम में रहते लेकिन वो मसरूफ थे, तो आइंदा भी हम इस सिलसिले को जारी रखेंगे और मजीद प्रोग्राम करेंगे। शहनाज अजीज को और साथी असद को इजाजत दीजिए, खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते। بلدیاتی نظام کا بل منظور ہونے کے بعد اپوزیشن جماعتیں سخت ناراض ہیں۔ مسلم لیگ نون سمجھتی ہے کہ مرکزی اور صوبائی حکومت بلدیاتی فنڈ خود استعمال کر لیں گی، اور پیپلز پارٹی نے ہر سطح پر احتجاج کا فیصلہ کیا ہے۔ اس بارے میں ہمارے ساتھی مبشر علی زیدی نے ایک تجزیاتی رپورٹ تیار کی ہے۔
پنجاب اسمبلی میں منگل کو نئے بلدیاتی نظام کا بل منظور کر لیا گیا۔ اپوزیشن نے ترامیم پیش کی جنہیں اکثریت نے مسترد کر دیا۔ گزشتہ بلدیاتی انتخابات 2015 میں ہوئے تھے، لیکن اب بلدیاتی ادارے ختم ہو جائیں گے، ضلع اور یونین کونسل کا بلدیاتی نظام تحلیل ہو جائے گا، اور شہروں اور دیہات میں محلہ کونسلز اور ویلج کونسلز کا قیام عمل میں لایا جائے گا، جن کا انتخاب غیر جماعتی بنیادوں پر ہوگا۔ صوبائی وزیر حسنین بہادر دریشک نے وائس آف امریکہ سے گفتگو کرتے ہوئے کہا کہ مشرف دور کے بلدیاتی نظام میں نچلی سطح تک اختیارات منتقل کیے گئے تھے، وہی نظام دوبارہ لانے کی کوشش کی جا رہی ہے۔
لوکل گورنمنٹ ڈپارٹمنٹ نے ایک ویل تھاٹ آف نئی لیجسلیشن کی ہے، جس کے اندر وہ ڈیوالو کر رہے ہیں بہت سارے اپنے فنڈس کو، بالکل ہی آپ سمجھیں گراس روٹ تک۔ آپ سمجھیے کہ اس قسم کا یہ ایک سلسلہ پہلے بھی ہوا تھا جو مشرف رجیم میں تھا، اس وقت بھی ڈیوالو کی گئی تھی اتھارٹی اور فنڈس، پھر بیچ میں اس کو ریورس کیا گیا جب یہ نئی پولیٹیکل گورنمنٹ آئی مشرف الدین کے بعد، تو آپ سمجھیں کہ پھر اس کو ایک طریقے سے پنچایت کاؤنسل اور جو گراس روٹ لیول کی ہے لوکل گورنمنٹ سسٹم، اس کو دوبارہ واپس لانے کی کوشش ہے۔
پنجاب اسمبلی کے سابق سپیکر اور مسلم لیگ نون کے رہنما رانا اقبال نے کہا کہ بلدیاتی اداروں کی مدت 5 سال تھی، ایک سال پہلے بلدیاتی ادارے ختم کر کے بلدیاتی نمائندوں کے ساتھ ناانصافی کی جا رہی ہے، وہ عدالت جائیں گے تو مسلم لیگ نون ان کی حمایت کرے گی۔
یہ اصل میں بلدیاتی اداروں کا یہ قتل کر رہے ہیں، اور ان کی 5 سال مدت تھی جس کو یہ بلڈوز کر رہے ہیں، وہ عوام کے نمائندے ہیں، ان کے ساتھ اس طرح زیادتی کرنا کسی طرح بھی قبول نہیں ہے۔ ہم نے کل ان کے حق میں بھی ترامیم بھی دی، لیکن انہوں نے وہ بلڈوز بھی کر دی، اور یہ ناانصافی ہے، کسی کو کچھ پتا نہیں ہے، ان میں سے نہیں پتا گورنمنٹ کے بندوں کو کیا چیز ہے، کیا ہم نے بنایا اس کا کتنی مطلب۔ اب یہ ایک سال تک میرے خیال میں کچھ بھی نہیں کریں گے۔
پیپلز پارٹی کے رکن قومی اسمبلی افتخار خان بابر کہتے ہیں کہ حکومت ایسا بلدیاتی نظام لا رہی ہے جس میں الیکشن غیر جماعتی بنیادوں پر ہوگا، لیکن بلدیاتی ادارے کا سربراہ کسی پارٹی کا ہوگا، اس طرح کا نظام جمہوریت سے میل نہیں کھاتا۔
ہر وقت میں ایکسپریمنٹ کرنے کی کوشش کی رکھتے ہیں لوگ، اور اس میں دیکھیں کہ یہ اور نیچے الیکشن ہیں وہ تو یہ کرا رہے ہیں غیر جماعتی بنیادوں پر، اندازہ ہے کہ جو ان کی اس وقت پوزیشن ہے مہنگائی کی وجہ سے اور گورننس کی وجہ سے اور جو وعدوں کی تکمیل کی وجہ سے، تو میں سخت نفرت اوپر آ کے میئر اور انہیں انہوں نے کیا کہ جناب وہ ہم اپوائنٹ کریں گے پارٹی کے، عجیب سا سسٹم دے رہے ہیں، آدھا تیتر آدھا بٹیر، اور جمہوریت کے ساتھ کسی طریقے سے میچ نہیں کرتا۔ پیپلز پارٹی اپنا پورا سٹانس لے گی، ابھی اسے چیئرمین صاحب بیٹھ کے سب سے مشابہت کے ساتھ حمل کریں گے، اس میں ایک چیز تو فائنل لینے کی مخالفت کرتے ہیں ہم، کسی طرح بھی عوام کے اس کے اوپر جمہوریت سے وہ نہیں ہے۔ ان کے بارے میں کوئی پریڈکشن آپ نہیں کر سکتے، کہ حکومتیں ان سے چل نہیں رہی, سسٹم ان سے چل نہیں رہا, تیاری ان کی بھی نہیں, زبردستی وہ کر دیا گیا ہے اور نہ ان کی کوئی سوچ ہے نہ ویژن ہے, تو آپ کچھ بھی ان سے ایکسپیکٹ کر سکتے ہیں کہ کچھ بھی کر سکتے ہیں.
رانا اقبال نے خیال ظاہر کیا کہ صوبائی حکومت نئے بلدیاتی ادارے قائم کرنے کے بجائے ان کے فنڈز خود استعمال کر لے گی. صوبائی وزیر حسنین دریشک نے اس کے جواب میں کہا کہ ملک کے معاشی حالات بہت خراب ہیں, ان حالات میں فنڈز کی بات نہیں کی جا سکتی.
میں جس طرح گورنمنٹ کے فائنانسز دیکھ رہا ہوں, مجھے تو آئندہ 3 سال کے اندر چیزیں بہت سیریسلی مشکل میں لگتی ہیں. جو ہماری اکنامک سچویشن ہے وہ کمفرٹیبل بالکل نہیں ہے, تو اس کے اندر بھلے وہ ہوں گے بھلے ہم ہوں گے, ہم فائنینشیل کرنچ میں ہیں, اور اب اس کے اندر جب تک اکانومی کا پہیا نہیں گھومتا اور ہم اسے ریوائیو نہیں کرتے, وہ جتنا جلدی نہیں ہوگا تب تک ہم بہت تکلیف میں رہیں گے, بھلے جو بھی حکومت ہوگی بھلے جو بھی نظام ہو.
اپوزیشن کو خدشہ ہے کہ پرانے نظام کو جلد بازی میں ختم کرنے اور تمام جماعتوں کو مشاورت میں شریک نہ کرنے سے نیا نظام کامیاب نہیں ہو سکے گا اور عوام کو مشکلات پیش آئیں گی. مبشر علی زیدی, وائس آف امریکہ, واشنگٹن.